بسم اللہ الرحمن الرحیم وبه نستعین انه خیر ناصر ومعین وصلی اللہ علی محمد واہل بیتہ الطیبین الطاہرین اما بعد فقد قال مولانا علی بن الحسین علیہما السلام انا ابن من ضرب خراطیم الخلق حتی قالوا لا الہ الا اللہ. پروردگار عالم آپ تمام عزیزان کی توفیقات خیر میں اضافہ فرمائے. خداوند منان کے لطف و کرم سے ہماری گفتگو سید الساجدین کے خطبے کے بیان میں تھی. عرض ہوا کہ اس خطبے کے اندر امام سجاد علیہ الصلوۃ والسلام اپنا تعارف کرواتے ہیں اور اس تعارف کے اندر گویا کہ تاریخ اسلام کا ایک مختصر دورہ ہے کہ تقریباً جتنے بھی اہم نکات ہیں تاریخ اسلام کے اندر ان تمام نکات کی طرف اشارتاً سید الساجدین توجہ دلاتے ہیں اور بیان کرتے ہیں کہ پوری تاریخ اسلام ہمارے ساتھ مربوط ہے. خطبے میں یہاں تک پہنچے تھے کہ سید سجاد فرماتے ہیں انا ابن من حمل علی البراق فی الہوا, کہ پیغمبر ختمی مرتبت کے زمینی فضائل بیان کرنے کے بعد عرشی اور آسمانی فضائل کا آغاز کیا. میں اس کا فرزند ہوں کہ جس کو براق پر سوار کروا کے ہواؤں میں لے جایا گیا. انا ابن من اسری بہی من المسجد الحرام الی المسجد الاقصی, میں اس کا فرزند ہوں کہ جسے راتوں رات سیر کروایا گیا مسجد حرام سے مسجد اقصی تک, کہ اشارہ ہے اسی سورہ اسراء کی پہلی آیت کی طرف کہ سبحان الذی اسرا بعبدہ لیلا من المسجد الحرام الی المسجد الاقصی. انا ابن من بلغ بہ جبرائیل الی سدرۃ المنتہی, میں اس کا فرزند ہوں کہ جسے جبرائیل سدرۃ المنتہی تک لے کر گئے. انا ابن من دنا فتدلا فکان قاب قوسین او ادنا, میں اس کا فرزند ہوں کہ جو بلندیوں میں اس مقام تک گیا کہ پروردگار عالم اور اس عبد خدا کے مابین دو کمانوں کا فاصلہ تھا بلکہ اس سے بھی زیادہ قریب ہوا. کہ یہ تقریباً معراج کی آیات کی جانب اشارہ ہے. کہ عرض ہوا تھا کہ معراج کے بارے میں ہم نے مفصل گفتگو دوسرے مقامات پر کی ہے تو یہاں پر زیادہ گفتگو نہیں کرتے, صرف ایک نقطے کی جانب اشارہ کروں گا کہ یہ جو قاب قوسین او ادنا, بلندی کی وہ انتہا ہے کہ بعض اہل سنت بزرگان حکیم الامت مولانا اشرف علی تھانوی کے شاگرد اپنے قرآن مجید کے حاشیے میں لکھتے ہیں کہ قاب قوسین او ادنا یہ ایک ضرب المثل ہے, ایک کہاوت ہے. عربوں میں جب دو قبیلے آپس میں لڑتے ہیں और उसके बाद उनके अंदर जब सुलह हो जाए तो सुलह के लिए इस्तेआरा और किनाया ये होता है कि दोनों कबीले कमान लेकर आते हैं और एक कमान को रखते हैं, फिर दूसरी कमान बिल्कुल उसके ऊपर रखी जाती है और बाद में उन दोनों कमानों को आपस में मिलाकर एक तीर छोड़ दिया जाता है। ये इस बात का इशारा होता है कि अब हम दोनों कबीले एक हो गए, यानी ये जो तीर चला है, दोनों कमानों को आपस में मिलाकर हमने तीर चलाया है, यानी गोया कि ये जो तीर चला है ये उस कमान से या उस कमान से, दोनों कमानों से चला है। जिस कमान की तरफ आप इशारा करेंगे आप कहेंगे ये उसी कमान से तीर चला है, यानी हम दोनों ने इस तीर को चलाया है। ये ज़र्बुल मसल है, ये कहावत है इंतहाई क़ुर्ब के लिए कि उससे ज़्यादा क़ुर्ब का तसव्वुर नहीं हो सकता, वहाँ पर ये लफ्ज़ इस्तेमाल होता है क़ाब क़ौसैन, दो कमानों का फ़ासला, वहाँ पर ये लफ्ज़ इस्तेमाल कर। तो यहाँ पर भी परवरदिगार आलम पैगंबर ख़त्मी मर्तबत को उरूज की उन बुलंदियों पर लेकर आता है, उन बुलंदियों तक लेकर आता है कि गोया के जो फ़ेल मुस्तफ़ा का है खुदा कहता है कि वो मेरा फ़ेल है, जो मेरा फ़ेल है गोया के वो मुस्तफ़ा का फ़ेल है। और यही सबब है कि कुरान मजीद में आप देखते हैं कि परवरदिगार आलम फरमाता है वमा रमैत इज़ रमैत वलाकिन अल्लाह रमा, ऐ मुस्तफ़ा जब तुम कुफार को कंकरियाँ मार रहे थे वो तुम नहीं मार रहे थे बल्कि हम मार रहे थे। तो ये इंतहाई क़ुर्ब की अलामत है। इमाम सज्जाद अलैहि सलाम फरमाते अनबनो मन दना फतदल्ला फकान क़ाब क़ौसैन औ अदना, मैं उसका फ़र्जंद हूँ जो क़ुर्बते इलाही के लिहाज से आखिरी मरतबे पर पहुँचा, जिसका कौल गोया के खुदा का कौल है, जिसका फ़ेल गोया के खुदा का फ़ेल है, जिससे वो राज़ी हो जाए गोया के खुदा राज़ी हुआ, जिससे वो नाराज़ हो जाए गोया के उससे खुदा नाराज़ हो गया, जिसके बारे में उसने कलमा कहा गोया के खुदावंद मुताल ने कलमा कहा। हमारा इतना ताल्लुक है शरीयत के साथ खुदा के साथ कि बहरहाल इन तफसीलात में मैं यहाँ पर नहीं जाता कि इंशाल्लाह मेराज के जो मबाइस हैं वो अपने मकाम पर। इसके बाद जो एक ख़ूबसूरत जुमला है, नहायत ही ख़ूबसूरत जुमला है, जो सैयद सज्जाद फरमाते हैं अनबनो मन सल्ला बिमलाइकति समा मसनन मसना, मैं उसका फ़र्जंद हूँ जिसने फ़कत इंसानों की इमामत नहीं की बल्कि आसमान के मलाइका की भी इमामत की है। अल्लाह अकबर। मेराज के सफ़र में कहते हैं कि पैगंबर अकरम ने दो जगहों पर नमाज जमात कायम की, एक ज़मीन में मस्जिद अक्सा पर जब आप पहुँचे कि जिसका तज़किरा सूरह इसरा में सुबहानल्लज़ी असरा बिअब्दिही लैलन मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा, कि मस्जिद अक्सा वही बैतुल मक़दस है। ये ज़मीनी सैर है कि जिसका तज़किरा खुदा ने इस सूरह इसरा में किया है या बनी इसराइल कहें, और दूसरा जो रूहानी आलम बाला का सफ़र है कि जिसका तज़किरा खुदावंद मुताल ने सूरह नजम में किया है। तो दो जगहों पर रसूलुल्लाह ने नमाज जमात करवाई है, एक मस्जिद अक्सा में, वहाँ पर जो रिवायात में आया है आपने नमाज जमात करवाई। अजब यह है कि वहाँ पर जो पैगंबर अकरम नमाज जमात करवा रहे हैं वहाँ पर पैगंबर की नमाज जमात के मामूमीन आम अफराद नहीं बल्कि अंबिया थे। रिवायात में है कि वहाँ पर अंबिया को नमाज पढ़ाई, अंबिया की इमामत पैगंबर इस्लाम करते, मुरसलीन की इमामत रसूलुल्लाह फरमाते हैं। एक ये नमाज, दूसरी नमाज आलम बाला में हुई। अब इस नमाज की हकीकत कौन जाने, खुदा जानता है। वो नमाज जमात कि जिस नमाज जमात के मामूमीन عام انسان نہیں ہے بلکہ وہ افراد ہیں کہ جن کے لیے خدا کہتا ہے بل عباد مکرمون لا یسبقونہ بالقول وہم بامرہ یعملون، یعنی ملائکہ الہی، ملائکہ کو نماز پڑھائے۔ اور امام سجاد علیہ السلام یہاں پر اس نقطے کی طرف اشارہ کرتے ہیں، انا ابن من، میں اس کا فرزند ہوں، انا ابن من صلی بملائکۃ السما، جس نے آسمان کے ملائکہ کو نماز پڑھائی، مثنا مثنا دو دو رکعت۔ یہ بھی عجیب ہے، یعنی محسوس ایسے ہو رہا ہے کہ جب رسول اللہ نماز پڑھا رہے ہیں اتنی بھیڑ ہے، اتنے لوگ ہیں کہ وہ آسمان بھی اتنی گنجائش نہیں رکھتے کہ ایک ہی نماز کے اندر سارے کے سارے لوگ، سارے کے سارے ملائکہ مصطفیٰ کے پیچھے نماز پڑھے ہیں۔ لہذا گویا کہ مصطفیٰ مجبور ہوتے ہیں، دو رکعتیں ایک جماعت کو پڑھائے، دو رکعتیں پھر دوسری جماعت کو پڑھائے۔ انا ابن من صلی بملائکت السما مثنا مثنا، انا ابن من اوحا الیہ الجلیل ما اوحا۔ اللہ اکبر، یہ عجب جملہ ہے، اشارہ ہے سورہ نجم کی اس آیت کی طرف کہ اوحا الی عبدہ ما اوحا۔ جب پیغمبر اکرم ان تمام بلندیوں سے بلند ہوئے، سدرۃ المنتہا سے بھی آگے چلے گئے، قاب قوسین سے آگے چلے گئے، او ادنا کی منزلت پر آئے، اب تو یہاں پر ملک نہیں ہے، کوئی واسطہ نہیں ہے، وہاں پر خدا کہتا ہے اوحا الی عبدہ ما اوحا، اس کی جانب اشارہ فرما رہے ہیں، انا ابن من اوحا الیہ الجلیل ما اوحا، میں اس کا فرزند ہوں کہ جس کی جانب جلیل، خداوند متعال کے اسم مبارک جلیل کا تذکرہ، جو اجل ہے، خدا کے اسماء جلالیہ کا تذکرہ، جلیل نے اپنے بندے کی طرف جو وحی کی وہ وحی کی۔ کہ یہاں پر میں چاہوں گا ایک لطیف نقطے کی طرف توجہ دلاؤں، یہ ما اوحا کیا ہے؟ یہاں پر جو تعبیر ہے قرآن میں بھی ہے، فاوحا الی عبدہ ما اوحا، جو وحی کی خدا نے اپنے بندے کی طرف جو وحی کی، کیا تھا؟ ما، وہ چیز کہ اوحا جو خدا نے وحی کی۔ یہ لب و لہجہ قرآن مجید میں چند مقامات پر ہے کہ میں چاہوں گا کہ اس کی طرف تھوڑی سی توجہ کریں، کہ بہت ہی خوبصورت لب و لہجہ ہے۔ قرآن مجید میں ہے کہ جب پروردگار عالم نے ملائکہ کو جواب دیا تھا، جب ملائکہ نے حضرت آدم کی خلافت پر ظاہراً سوال اٹھایا تھا، خداوند متعال نے کہا کہ انی جاعل فی الارض خلیفہ، تو وہاں پر انہوں نے کہا تھا کہ خدایا کس کو خلیفہ بنا رہا ہے؟ قالوا اتجل فیہ من یفسد فیہ ویسفک الدماء ونحن نسبح بحمدک ونقدس لک، خدایا یہ زمین میں خون بہائے گا، خدایا یہ فساد پھیلائے گا، جبکہ ہم تمہاری حمد کرتے ہیں، قداست کو بیان کرتے ہیں، تسبیح و تعلیل کرتے ہیں۔ وہاں پر خداوند متعال نے ملائکہ کو جواب دیا، انی اعلم ما لا تعلمون۔ اس ما پر توجہ کریں، امام سجاد نے کیا فرمایا، انا ابن من اوحا الیہ الجلیل ما اوحا، وہ سر، وہ راز جو جلیل نے اپنے بندے کو عطا کیا وہ اس مقام پر تھا، میں اس کا فرزند ہوں، وہ سر اور راز ایسا ہے کہ جس سر اور راز کو حتیٰ ملائکہ الہی بھی تحمل نہیں کر سکتے۔ کہ خدا نے بھی یہی کہا تھا نا، انی اعلم ما لا تعلمون، جو میں جانتا ہوں تم لوگ نہیں جانتے۔ یہ ما یہاں پر بھی مبہم ہے، غیر واضح ہے۔ اچھا، سورہ محمد کے اندر بھی، صلی اللہ علیہ وآلہ وسلم کے اندر بھی یہ تعبیر آئی ہے کہ والذین آمنوا وعملوا الصالحات وآمنوا
بِمَا نُزِّلَ عَلَى مُحَمَّدٍ وَالَّذِينَ آمَنُوا، وہ بندے کہ جو ایمان لے کر آئے، وَعَمِلُوا الصَّالِحَاتِ، اور جنہوں نے عمل صالح انجام دیا، مومنوں سے گفتگو ہے، پھر خدا کہتا ہے وَآمَنُوا بِمَا نُزِّلَ عَلَى مُحَمَّدٍ، کہ ایمان لائے اس شے پر کہ جو مصطفیٰ پر نازل ہوئی. یہاں پر بھی وہی ماں آ رہی ہے، مَا نُزِّلَ عَلَى مُحَمَّدٍ. معراج میں بھی ہے وَأَوْحَى إِلَى عَبْدِهِ مَا أَوْحَى. اب یہ ماں سارے کا سارا مبہم ہے، غیر واضح، پتہ نہیں چل رہا. اچھا، سورہ مائدہ کے اندر پھر اس کا تذکرہ ہوا، یا ایوہ الرسول بلغ ما انزل الیک، اے میرے حبیب پہنچا دو ما انزل، جو تم پر نازل کیا گیا ہے. اس ماں کو دیکھ رہے ہیں. اب میدان غدیر کے اندر یہ جو ماں، ایک مرتبہ ملائکہ کو کہا گیا تھا انی اعلم ما لا تعلمون، ایک مرتبہ اس کا تذکرہ معراج کی ان بلندیوں پر ہوا اوحا الی عبدی ما اوحا، ایک مرتبہ سورہ محمد میں کہا والذین آمنوا وعملوا الصالحات وآمنوا بما نزل علی محمد، ایک مرتبہ سورہ مائدہ میں آئے غدیر کے اندر کہا گیا یا ایوہ الرسول بلغ ما انزل. میدان غدیر کو سجایا گیا تاکہ اس ماء مبہم کو ظاہر کیا جائے، اور مصطفیٰ نے کیسا ظاہر کیا، امیر المؤمنین کو بلایا. روایات کے اندر ہے کہ نہ وقت بلایا، جب بلایا وہ مفصل خطبہ دیا، پھر پیغمبر اسلام نے امیر المؤمنین کو دونوں بازوؤں سے پکڑ کے بلند کیا، بلند کیا، یہاں تک کہ روایت کے اندر ہے، خطبہ غدیر کے اندر ہے کہ علی کے پاؤں مصطفیٰ کے گھٹنوں تک آئے، یعنی بلند کیا. بلند کر کے یہ جملات کہ من کنت مولا ہو فعلی مولا ہو، جس کا میں مولا ہوں اس کا یہ علی مولا ہے. گویا کہ غدیر میں علی کو دکھا کر علی کی ولایت کا صرف اعلان نہیں کیا گیا، بلکہ معراج کے اندر اوحا الی عبدی ما اوحا کا جو سر تھا اس کو برملا کیا، والذین آمنوا بما نزل علی محمد کے راز کو کھولا گیا، انی اعلم ما لا تعلمون کے راز کو کھولا گیا. اور اسی نقطے کو یہاں پر سید سجاد فرما رہے ہیں، ان ابن من اوحا الیہ جلیلو ما اوحا، میں اس کا فرزند ہوں. اچھا، ان ابن محمد المصطفی صلی اللہ علیہ وآلہ وسلم، میں مصطفی کا بیٹا ہوں. یہاں تک سید الساجدین نے پیغمبر اکرم سے اپنی بنوت کو بیان کیا کہ میں اس کا بیٹا ہوں. اچھا، خطبے کا جو اگلا حصہ ہے آج والا ہے، کہ بہرحال متاسفانہ وقت بھی زیادہ گزر گیا، یہاں سے امیر المؤمنین کی تاریخ کو بیان کرتے ہیں، ان کے مناقب کو بیان کرتے ہیں. شام، وہ شام ہے کہ جس نے علی پر ہمیشہ سب و شتم کیا ہے. اس شام کے اندر امام سجاد بیان کرتے ہیں کہ علی یعنی کون. اللہ اکبر. پہلا جملہ، ان ابن من ضرب خراطیم الخلق حتی قالوا لا الہ الا اللہ، میں اس کا بیٹا ہوں کہ جس نے مشرکین، منافقین اور کفار کی ناکوں کو رگڑا، ان کی ناک رگڑ کے رکھ دی، حتی قالوا لا الہ الا اللہ، یہاں تک کہ وہ کلمہ توحید کا اقرار کرنے لگے. یہ عجیب ہے، آپ اٹھا کر دیکھیں، یہ کائنات کے اندر جو بھی آئین، جو بھی نظام ہوتا ہے، اس کے اندر بنیادی طریقے سے دو چیزیں ہوتی ہیں، کسی بھی سسٹم کو مضبوط کرنے کے لیے یا مالی قوت ہوتی ہے یا دفاعی قوت ہوتی ہے. مالی قوت کے ذریعے سے اس کا اندرونی نظم و ضبط ہوتا ہے، اور دفاعی قوت کے ذریعے سے اس کو دشمنوں سے بچایا جاتا ہے۔ تو یہ جو اسلام ہے پوری بشریت کے لیے آیا، اس کے لیے یہ دو کام، مالی جو ضروریات تھی وہ جناب خدیجہ نے پوری کی، اور جتنا بھی دفاعی سسٹم تھا اس سارے سسٹم کو پورا کرنے والا علی ابن ابی طالب ہے۔ اور روایت کے اندر ہے، خاتم الانبیاء سے روایت ہے، ما قام ولا استقام دینی الا بشیئین۔ پیغمبر اسلام فرماتے ہیں کہ میرا دین قائم نہیں ہوا مگر دو چیزوں کے ذریعے سے، بمال خدیجہ و سیف علی ابن ابی طالب۔ یہ جو دین قائم ہوا ہے، یا خدیجہ کے مال کے ذریعے سے ہوا ہے، یا علی ابن ابی طالب کی تلوار کے ذریعے سے ہوا ہے۔ یہاں پر تعارف کروا رہے ہیں سید سجاد، ان ابن من ضرب خراطیم الخلق، پوری مخلوق کے ناک رگڑ کے رکھ دیے، حتی قالوا لا الہ الا اللہ۔ اور یہ بھی جو جملہ ہے، خراطیم الخلق، ان کے ناک رگڑ کے رکھ دیے، عجب نہیں ہے کہ اشارہ ہو ان طلقاء کی طرف، کہ جب تک ان کے اندر طاقت تھی پیغمبر کے ساتھ لڑتے رہے، لیکن فتح مکہ کے وقت جب دیکھا کہ پیغمبر اکرم اتنی قوت بن چکے ہیں، تو یہاں پر مجبوراً لا الہ الا اللہ کہتے ہیں، گویا کہ سید سجاد کہتے ہیں کہ وہ جو طلقاء ہے، اس طلقاء کے خاندان سے تمہارا تعلق ہے، میرا تعلق اس کے ساتھ ہے جس نے ان کی ناک رگڑ کے رکھ دی تھی۔ انا ابن من ضرب خراطیم الخلق حتی قالوا لا الہ الا اللہ۔ اچھا، یہاں پر دو تین جملات میں ضروری سمجھتا ہوں، امیر المومنین کا یہ جو بعد میں خطبے میں بھی بہت سارے جملات ہیں، کہ ان کے لیے بھی یہ ایک طریقے کا سمجھیں کہ شرح ہو جائے گی۔ امیر المومنین کی شجاعت، دفاع جو مولا نے اسلام کے لیے کیا ہے، ایک جملہ جو امیر المومنین کا نہج البلاغہ میں وارد ہوا ہے، آپ کا جو نامہ اور خط ہے عثمان ابن حنیف کی طرف، اس عثمان ابن حنیف کی طرف جو امیر المومنین نے نامہ لکھا ہے، مکتوب لکھا ہے، وہاں پر یہ جملات ہیں، مولا فرماتے ہیں، واللہ لو تظاہرت العرب علی قتالی، مجھے خدا کی قسم ہے اگر پورا عرب علی کے مقابل آ جائے، لما ولیت عنہا، علی کبھی بھی ان کو اپنی پشت نہیں دکھائے گا، کوئی ایک بندہ نہیں، پورا عرب۔ ولو امکنت الفرس من رقابها لسارعت الیہا، جب بھی موقع آئے گا علی کو میدان جنگ کے اندر دیکھو۔ اور پھر آگے اسی مکتوب کے اندر ہے، وکیل یا امیر المومنین، کسی نے کہا، اے علی، الا تعد فرسا للفر والکر، کہ امام صادق علیہ السلام سے روایت میں بھی یہی مطلب وارد ہوا ہے جو اس نامے اور مکتوب کے اندر ہے۔ کسی نے کہا، مولا آپ کا یہ جو گھوڑا ہے، یہ معمولی سا گھوڑا ہے، آپ کوئی بہت بڑا گھوڑا کیوں نہیں خریدتے جو بہت زیادہ تیز دوڑنے والا ہو؟ یہی اس نامے کے اندر ہے۔ کسی نے کہا، اے امیر المومن، الا تعد فرسا، آپ ایسا گھوڑا آمادہ کیوں نہیں کرتے، للفر والکر، کبھی میدان سے بھاگنا پڑتا ہے، کبھی میدان میں رکنا پڑتا ہے، گھوڑا تو اچھا ہونا چاہیے۔ کسی نے کہا مولا کو، اسی نہج البلاغہ میں، فقال فاما انا لا افر، علی وہ مرد نہیں جو میدان سے فرار اختیار کرے، ومن فر منی فلا اطلبہ، اور جو بندہ علی کو پیٹھ دکھا کر بھاگ جائے علی اس کے پیچھے بھی نہیں جاتا۔ اب یہ امیر المومنین کی شجاعت ہے، کہ یہاں پر میں ایک جملہ کہوں گا جو ابن ابی الحدید نے نہج البلاغہ کی پہلی جلد میں کہا ہے، کہ علی کی شجاعت یعنی کیا، کہ جس کو خصوصیت سے یہاں پر مولا سجاد نے بڑے پیمانے پر ذکر کیا ہے۔ ابن ابی الحدید کہتے ہیں اسی شرح نہج البلاغہ کے اندر، معتزلی ہیں، वमा अकूलु फी रजुलैन, मैं अली के बारे में क्या कहूँ। तसव्वर मुलूकुल फरंज वर्रूम सूरतहु फी बीहा व बुयूत इबादतहा, मैं उस बंदे के बारे में क्या करूँ कि जिसकी तस्वीर अफरंगियों ने, ईरानियों ने, रूमियों ने अपनी इबादत गाहों के अंदर लगाई हुई है। अल्लाह अकबर। हामिलन सैफहु, अली की तस्वीर क्या बने, हाथ में तलवार है, मुशम्मिरन लिहर्बही, और मैदान जंग के अंदर आमादा करे। इब्न अबी अजीज कहता है मैं उसकी शजाअत और फजीलत बहादुरी क्या बयान करूं जो हत्ता पैगंबर इस्लाम को नहीं मानते, जो इस्लाम को नहीं मानते, कुरान को नहीं मानते, उन लोगों ने भी अपनी इबादत गाहों के अंदर उसकी तस्वीर शजाअत को लगाया हुआ है। व तसव्वर मुलूक तुर्क व दैलम सूरतहु अला असियाफिहा, और जो दैलम व तुर्क के बादशाह है वो अपनी तलवारों पर जिसकी तस्वीर लगाते थे। अल्लाह अकबर। और आगे लिखता है कअन्नहुम यतफाअलून बिही अन्नस्र वज़्ज़फ़र, गोया के उनसे किसी ने पूछा कि आप अपनी तलवारों पर अली की तस्वीर क्यों बनाते हैं, तो वो पलट कर जवाब देते इसलिए कि अली की तस्वीर लगाकर मैदान में जाते हैं तो कभी भी मैदान में शिकस्त नहीं होती। ये सुन्नी मुअर्रिख इब्न अबिल हदीद अमीरुल मोमिनीन के बारे में कहता है। या इब्न असीर अहले सुन्नत के बहुत बड़े आलिम अपनी अन्निहाया फी गरीब हदीस वल असर में कहता है कानत ज़रबातु अलीन मुबतकरातिन लाऊना, कहता है अली ऐसा शुजा था जब भी ज़रबत लगाता था तो उसकी ज़रबत हमेशा बिक्र होती थी। अच्छा, मुबतकर उस लड़की को कहते हैं जिसकी शादी ना हो, ऊना बेवा को कहते हैं जो दूसरी मर्तबा शादी करे। क्या मकसद इसका, इब्न असगर कहता है कि अली मैदान जंग के अंदर जिस पर भी ज़रबत लगाए फिर उसको मारने के लिए दोबारा ज़रबत लगाने की ज़रूरत नहीं होती। अहले सुन्नत का आलम है कानत ज़रबात अलीन मुबतकरात लाऊना बिक्र होती थी। ये अमीरुल मोमिनीन की ज़ात। आखिर में इस बाब को ख़त्म करूं क्योंकि बहुत ज़्यादा तज़किरा शुजात अमीरुल मोमिनीन का इस खुतबे के अंदर, लिहाजा आखिरी जुमला कहूं और बात को ख़त्म करूं। हत्ता अपने तो अपने, कहते हैं कि जंगे अहज़ाब के अंदर रिवायत के अंदर आया है अम्र इब्न अब्दुवुद को जब अमीरुल मोमिनीन ने कत्ल किया, जब उसकी बहन अम्र इब्न अब्दुवुद के लाशें पर आई तो उसने कुछ अशार कहे, रुबाई कही, शिया सुन्नी मुअर्रिखीन ने लिखा है, शरह इब्न अबिल हदीद में इब्न अबिल हदीद ने भी लिखा है, जब भाई के लाशें पर आई तो कहती है लौ कान कातिलु अम्रिन गैर कातिलिही बकैतुहु अबदम मा दुमतु फिल अबदी। अम्र इब्न अब्दुवुद की बहन कहती है ए अम्र अगर तेरा कातिल अली के अलावा कोई और होता तो सारी ज़िंदगी तुम्हारा सोग मनाती, लाकिन न कातिलहु मन ला नज़ीर अला, लेकिन अम्र इब्न अब्दुवुद तेरा कातिल वो है कि जिसका कोई नज़ीर नहीं है, जिसकी कोई मिसाल नहीं है। वकान युद आ अबू हो बैज़तल बलद न फ़कत खुद बल्कि जिसका बाप भी खुद मक्का की शान था। ये अमीरुल मोमिनीन है कि बहरहाल यहाँ पर सैयद सज्जाद अमीरुल मोमिनीन का तारुफ करवाते अन अबनु मन ज़रब खरातीम الخلق حتى قالوا لا إله إلا الله, फिर आगे बढ़कर फरमाते हैं अन अबनु मन ज़रब बैन यदै रसूल الله بسيفين وطعن برمحين, मैं उसका बेटा हूँ जिसने अल्लाह के रसूल के सामने दो तलवारों से जिहाद किया, जिसने अल्लाह के रसूल के सामने दो नेज़ों के ज़रिए से जिहाद किया, मैं उसका बेटा हूँ। अच्छा, यहाँ पर ये बिसैफ़ैन वतअन बिर्रुमहैन इन दो तलवारों और दो नेज़ों से क्या मुराद है? हो सकता है कि ज़ाहरी माना मकसूद हो, वाकई मैदान के अंदर अमीरुल मोमिनीन दो तलवारों से लड़ते थे, दो नेज़ों से लड़ते थे, एक ये माना जो इब्तिदाई। लेकिन दूसरा माना यह भी हो सकता है कि एक तलवार और नेज़ा यानी हकीकी, जिसके ज़रिए से मैदान जंग में आप दुश्मन के साथ लड़ते हैं, एक ये तलवार और नेज़ा, और एक तलवार और नेज़ा खुद ज़बान है, जिस ज़बान के ज़रिए से जब भी किसी दुश्मन ने इस्लाम पर कोई हर्फ उठाया, अली अमीरुल मोमिनीन ने वहाँ पर इस्लाम का दिफा किया। ये माना भी हो सकता है, दो तलवारें यानी ये, हम बयान की तलवार, हम बनान की तलवार, हाथों की तलवार से, हाथों के नेज़े से भी दिफा किया, ज़बान की तलवार और ज़बान के नेज़े से भी दिफा किया। दूसरा माना ये। एक तीसरा माना जो मेरे ज़हन में आ रहा है और मुझे बहुत अच्छा लग रहा है, वो ये है कि अजब नहीं है कि इशारा हो इस नुक्ते की तरफ, जो पैगंबर अकरम की हदीस है कि इस्लाम के बारे में जंग दो मरालों में हुई है, एक तंजील पर जंग हुई है, एक तावील पर जंग हुई है। तंजील पर जंग उन लोगों के साथ हुई है जो मुशरिकीन है, और तावील पर जंग उन लोगों के साथ हुई है कि जो जाहिर में तो ला इलाहा इल्लल्लाह कर रहे थे लेकिन हकीकत में पैगाम मुस्तफा से दूर थे। गोया के यहाँ पर सैयद सज्जाद फरमा रहे, मैं उसका बेटा हूँ जो तंजील पर भी लड़ा, तंजील पर लड़ने में बेहतरीन दलील जंगे बद्र है, जंगे ओहद है, जंगे खैबर है, जंगे आज़ाब है, जंगे हुनैन है, ये तंजील पर लड़ाई है, और तावील पर भी लड़ाई है, जंगे जमल है, जंगे सिफीन है, जंगे नहरवान है। खूब अमीरुल मोमिनीन वो है जो दो दो तलवारों से लड़े हैं, तंजील पर भी लड़े हैं, तावील पर भी लड़े हैं, दो दो नेज़ों से लड़े हैं, तंजील पर भी लड़े हैं, तावील पर भी लड़े हैं। अनबनु मन ज़रब बैन यदै रसूलिल्लाह बिसैफैन वतअन बिरुमहैन हाजरल हिजरतैन, मैं उसका बेटा हूँ जिसने दो हिजरतें की, वबायअल बैअतैन जिसने दो बैअतें की, वसल्लल क़िबलतैन जिसने दोनों क़िबलों की तरफ नमाज पढ़ी, वक़ातल बिबद्रिम व हुनैन जिसने बद्र और हुनैन के अंदर जिहाद किया, वलम यकफुर बिल्लाहि तरफ़तैन जिसने अपनी पूरी ज़िंदगी के अंदर लम्हा भर के लिए भी शिर्क नहीं किया। अल्लाह अकबर, अजब अमीरुल मोमिनीन की सीरत को बयान कर रहे हैं। अच्छा, यहाँ पर दो तीन जुमलात हैं जिनकी वजाहत करना वाजिब समझता हूँ। पहला नुक्ता ये, हाजरल हिजरतैन, दो हिजरतों से क्या मुराद है, इसको थोड़ा सा समझे। देखें, इस्लाम के अंदर इसमें कोई शक नहीं है कि हिजरत की अपनी जगह पर अहमियत है, मुहाजिर होना अहमियत रखता है, लेकिन मुहाजिर से फकत मुराद ये नहीं है कि जो बंदा एक शहर से निकलकर दूसरे शहर की तरफ आए, ना 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 ना, कुरान मजीद ने जहां पर भी हिजरत को बयान किया है, हिजरत की अहमियत को जिक्र किया है, तो वहां पर जिक्र किया है हिजरत वो जो अल्लाह के लिए हो, हिजरत वो जो रसूलुल्लाह के लिए हो, हिजरत वो जो फी सबीलिल्लाह हो, हिजरत वो जो फिल्ला हो, उस हिजरत की अहमियत है, वगरना एक शहर से उठकर दूसरे शहर में चला जाना ये तो कोई बड़ी अजमत नहीं है। इसीलिए कुरान मजीद में आप देखें, मैं बाज आयात की तरफ जल्दी जल्दी में इशारा करता हूँ, वक्त भी नहीं है। सूरह निसा में खुदावंद मुताल फरमाता है, वमई यखरुज मिन बैत ही, जो बंदा अपने घर से निकले, मुहाजिरन इलल्लाह व रसूल ही, उस मुहाजिर की अहमियत है जो अल्लाह की तरफ हिजरत करे और उसके रसूल की तरफ हिजरत करे, इस मुहाजिर की अहमियत है। सुम युद्रिकुहुल मौत फकद वक़अ अजरुहु अलल्लाह, अब ये जो अल्लाह और रसूल की तरफ हिजरत कर रहा है और अगर मौत वाकई हो जाए तो उसका अजर खुदा अपने जिम्मे पर लेता है। खूब, इस हिजरत की अहमियत है। یا مثلا قرآن مجید میں سورہ بقرہ میں 218 نمبر آیت میں دیکھتے ہیں وہاں پر بھی یہی ہے، ان الذین آمنوا والذین ہاجروا وجاہدوا فی سبیل اللہ، اس فی سبیل اللہ کا تعلق جاہدو کے ساتھ بھی ہے، ہاجرو کے ساتھ بھی ہے، بے تحقیق وہ شخص جو ایمان لے کر آئے اور راہ خدا میں جہاد بھی کیا اور ہجرت بھی کی، اولئک یرجون رحمت اللہ، ایسے لوگ ہیں جو خدا کی امید، خدا کی رحمت کے امیدوار ہیں. یا اس کے علاوہ سورہ آل عمران میں بھی جو مہاجرین کا تذکرہ ہے وہ یہی لوگ ہیں، فالذین ہاجروا وأخرجوا من ديارهم وأوذوا في سبيلي، وہ لوگ کہ جنہوں نے ہجرت کی، اپنے شہروں سے نکالے گئے، وأوذوا في سبيلي، میری راہ کے اندر انہوں نے اذیتوں کو برداشت کیا، ایسے لوگوں کے لیے آگے خدا فرماتا ہے وَلَا اُدْخِلَنَّهُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ ثَوَابًا مِنْ عِنْدِ اللَّهِ وَاللَّهُ عِنْدَهُ حُسْنُ الثَّوَابِ، کہ کہنا یہ چاہ رہا ہوں اس ہجرت کی اہمیت ہے جو اللہ اور اس کے رسول کے لیے ہو. حتیٰ قرآن مجید کو چھوڑے، صحیح بخاری کو اٹھا کر دیکھے، ابتدائی پہلے ابواب کے اندر آپ دیکھیں گے، وہاں پر بھی آپ کو ملے گا کہ ہجرت کی دو قسمیں، یا خدا اور اس کے رسول کی طرف ہجرت کرتا ہے یا دنیا کی طرف ہجرت کرتا ہے. پس صرف مہاجر ہونا عظمت کی دلیل نہیں ہے، عظمت کی دلیل یہ ہے کہ وہ ہجرت اللہ اور اس کے رسول کی طرف ہو، وگرنہ دنیا کی طرف اگر ہجرت ہے، جیسا کہ صحیح بخاری کی روایت ہے، اگر کوئی بندہ دنیا کی طرف ہجرت کرتا ہے تو اس کو دنیا ملتی ہے، عورت کی طرف ہجرت کرتا ہے تو اس کو وہ عورت ملتی ہے. مہاجر وہ جو اللہ اور اس کے رسول کے لیے ہجرت کرے. خوب، امیر المومنین وہ ہے کہ ہاجر الہجرت ہے، دو ہجرتیں کی. اچھا، ان دو ہجرتوں کے بارے میں بھی مختلف اقوال ہیں، ان دو ہجرتوں سے کیا مراد ہے. ایک احتمال یہ ہے کہ پہلی ہجرت شعب ابی طالب کی طرف تھی، کہ جب بائیکاٹ ہوا، کہ ان تفصیلات میں نہیں جاتا، وقت بھی بالکل ختم ہو گیا، پہلی ہجرت وہ ہے جب بائیکاٹ ہوا تو شعب ابی طالب میں آئے، اور نہ فقط شعب ابی طالب میں آئے، بعد میں پیغمبر اسلام خود بیان کرتے تھے، جب جناب فاطمہ بنت اسد کا انتقال ہوا خود رسول اللہ بیان کرتے تھے، یہ فقط معمولی ہجرت نہیں تھی، ہر وقت دشمن کا خوف ہوتا، رات کے پہلے حصے میں رسول اللہ کو جس بستر پر سلایا جاتا، تھوڑی دیر کے بعد پیغمبر کو اٹھا کر حضرت ابو طالب اس بستر پر امیر المومنین کو سلا دیتے، اگر دشمن حملہ بھی کرے تو رسول اللہ پر حملہ نہ ہو، علی پر حملہ، پہلی ہجرت ہی ہے. واقعاً یہی وہ لوگ ہیں، وَالسَّابِقُونَ الْأَوَّلُونَ. اچھا، دوسری ہجرت مکہ سے مدینہ کی طرف، اور میں یہاں پر کسی کے ساتھ مقایسہ نہیں کرتا، فقط اتنا کہوں گا کہ امیر المومنین کا اس ہجرت میں جو رول ہے وہ قرآن مجید کی اس آیت سے آپ سمجھیں، سورہ بقرہ کی، وَمِنَ النَّاسِ مَنْ يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ. اتنی بڑی قربانی تھی کہ خدا اپنی رضایتیں دے دیتا ہے، اور دوسری طرف سے آپ کو اسی ہجرت کے اندر لا تحزن ان اللہ معنا کی باتیں ملیں گی، علی کے ساتھ کسی کا مقایسہ نہیں، امیر المومنین کی فداکاری اور دوسروں کی فداکاری میں اتنا ہی فرق ہے جتنا وَمِنَ النَّاسِ مَنْ يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ اور لَا تَحْزَنْ إِنَّ اللَّهَ مَعَنَا کے اندر ہے، جتنا ان دونوں آیتوں میں تفاوت ہے اتنا اس فداکاری کے اندر بھی فرق ہے. وَبَايَعَ الْبَيْعَتَيْنِ، جس نے دو بیعتیں کی. اچھا، وہ دو بیعتیں کون سی ہیں؟ کہتے ہیں کہ پہلی بیعت وہی بیعت یوم الدار، جب دعوت ذی العشیرہ کا انتخاب ہوا، دعوت ذی العشیرہ کو آمادہ کیا، وہ پوری تاریخ ہے کہ میں اس تاریخ کی طرف نہیں جا رہا، وقت بالکل گزر گیا. وہاں پر پیغمبر اکرم نے اپنے تمام رشتہ داروں کو بلایا، کہا کون ہے جو میرا ساتھ دے گا، وہاں پر اس مقام پر پہلا بندہ جو رسول اللہ کے ہاتھ پر بیعت کرتا ہے، ناصر بنتا ہے، مددگار بنتا ہے، وہ امیر المومنین. یہ پہلی بیعت ہے، وبایع البیعت، پہلی بیعت یہاں پر. دوسری بیعت وہی بیعت رضوان، صلح حدیبیہ کے موقع پر جو بیعت ہوئی، وبایع البیعت ہے. وصل القبلتین، میں اس کا بیٹا ہوں جس نے نماز بیت المقدس کی طرف رخ کر کے بھی پڑھی، بیت اللہ اور کعبۃ اللہ کی طرف بھی رخ کر کے پڑھی. وقاتل ببدر و حنین، جس نے بدر و حنین کے اندر قتال کیا. ولم یکفر باللہ طرفت عین، یہ تو سب کہتے ہیں نا علی کرم اللہ وجہہ، تو جی یہی بیان کرتے ہیں کہ یہ وہ پیشانی ہے کہ جو پیشانی کبھی بھی کسی بت کے سامنے جھکی نہیں. بہرحال یہاں پر روکتے ہیں، اگرچہ میرا ارادہ تھا کہ خطبے کا اگلا حصہ پڑھ لیں گے لیکن وقت بالکل ختم ہو گیا. یہ امیر المومنین کے اتنے مفصل فضائل کیوں بیان کر رہے ہیں سید الساجدین؟ اس لیے کہ ماحول ایسا ہے، ان لوگوں نے علی کو نہیں پہچانا، کہ مفصل بیانات ہے. اب نہیں معلوم، ہمارا فقط ابھی ایک جلسہ رہتا ہے کہ جس کے اندر شاید چند باتوں کو ذکر کریں، مگر نہ مفصل بیانات ہیں. یہاں سے سمجھ میں آ رہا ہے جس ماحول کے اندر لوگ علی کو صحیح نہیں پہچانتے، ہر مبلغ کا وظیفہ بنتا ہے کہ علی کی صحیح شناخت کروائے، اور کسی کو کچھ بھی کہنے کی ضرورت نہیں. لو عرف الناس محاسن کلامنا، اگر لوگ ہمارے کلام کے حسن کو دیکھ لیں، لتبعونا، ہماری اتباع کریں گے، ہماری پیروی کریں گے. ہاں عزیزان ایمان، یہی سید سجاد ہے جو اتنے مقامات بیان کر رہے ہیں. اپنے دب و روش کے مطابق فقط ایک جملہ کہوں گا، واقعاً سید سجاد کی مصیبتوں کا کون اندازہ لگا سکتا ہے؟ یعنی اتنی مظلومیت ہے تاریخ امامت کے اندر، شاید واحد امام ہے جب منصب امامت کو سنبھالتے ہیں تو پہلا پہلا مسئلہ امامت کے زمانے میں جو سید سجاد سے پوچھا جاتا ہے وہ یہ ہے کہ مائیں، بہنیں، پھوپھیاں سید سجاد کے پاس آتی ہیں کہ بیٹا بتاؤ، تم امام ہو، خیام کو آگ لگا دی گئی ہے، ہم لوگ خیام سے باہر نکلیں یا ان خیام کے اندر جل کے مر جائیں؟ پہلا پہلا مسئلہ جو اپنے دور امامت میں سید سجاد سے پوچھا جاتا ہے یہ مسئلہ ہے. یہاں سے اندازہ لگائے مصیبت کا. اور ہاں عزیزو، روایات کے اندر ہے کہ جب سید سجاد 12 محرم کو اعجاز امامت کے ساتھ کربلا کے اندر آتے ہیں، شہدائے کربلا کو دفناتے ہیں، روایات میں ہے کہ 2 جنازوں کو سید سجاد نے بتنہائی اکیلے دفنایا. ایک جنازہ شہید اعظم سید الشہداء کا ہے، کفن کے نام پر کچھ بھی نہیں ہے. بنی اسد کے لوگوں کو امام سجاد کہتے ہیں، اگر کوئی چٹائی ہو تو لے کر آؤ. شہید اعظم کے لاشے کو اس چٹائی پہ رکھا گیا اور سید سجاد نے لحد کے اندر اتارا. روایت کا جملہ سنیں گے، کہتے ہیں کہ جب بابا کو دفنا رہے تھے لحد میں اتارا تو بلند آواز سے سید سجاد گریہ کرنے لگے. मुझे नहीं मालूम कि उस लहद के अंदर ऐसा क्या देखा। इमाम सज्जाद ने कि बुलंद आवाज़ से गिरिया कर रहे थे, शायद मेरा दिल कहता है कि शायद जब बाबा को दफनाते होंगे, शरीयत का मसला है कि जब भी मैयत को दफनाया जाए तो उसके रुख को काबतुल्लाह की तरफ किया जाता है, जब बाबा का रुख काबतुल्लाह की तरफ करते होंगे तो बदन को दफनाते हुए सैयद सज्जाद ने देखा था, अरे ये बदन तो ऐसा है जिस बदन का सर नहीं है, बाबा का रुख मैं काबतुल्लाह की तरफ कैसे करूं। अला लअनतुल्लाह अला कौमि ज़ालिमीन सयअलमुल्लज़ीना ज़लमू वय मुनकलिबीन अनकलिबू।